नमस्कार, फ्रिडम चौतारी पडकास्टको 67 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज हामी प्रजातन्त्रको सेरोफेरोमा रहेर छलफल गर्दैछौँ। 2007 साल फागुन 7 गते नेपाली इतिहासको सबैभन्दा सुनौलो दिन, यस कारणले सुनौलो कि त्यसै दिनबाट नेपालले अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेको थियो। त्यो दिनदेखि नेपालमा प्रजातन्त्र स्थापना भएको थियो। युगन्तकारी दिन, परिवर्तनको उज्यालो लिएर आएको दिन र फेरि कहिल्यै अँध्यारो युगतिर नफर्कने बाचा गरेको दिन। तर यस्तो ऐतिहासिक र युगान्तकारी दिनलाई केही वर्षदेखि महत्त्वहीन दिनको रूपमा सरकारले हेर्न थालेको महसुस नेपाली जनताले गर्न थालेका छन्। त्यस राष्ट्र रूपान्तरणको प्रवेश दिनलाई राष्ट्रिय दिवसको रूपमा मान्नु मा उल्टै सार्वजनिक विदा समेत कटौती गरिएको छ। यसले नयाँ पुस्तालाई प्रजातन्त्रको भावनात्मक हस्तान्तरणलाई अवमूल्यन गरेको ठानिएको छ। प्रजातन्त्रको महत्त्व प्रजातन्त्रवादीका लागि मात्र होइन, प्रजातन्त्र विरोधीका लागि पनि समान हुन्छ, किनभने यो समानता र समताका लागि प्रत्याभूति दिने शासन व्यवस्था हो। हामीले प्रजातन्त्र स्थापना भएको दिन फागुन 7 राष्ट्रिय रूपमा मनाउनु पर्नेमा नेपाल सरकारले कान्तिविहीन रूपमा मनाएको छ। यसैको सेरोफेरोमा वरिष्ठ राजनीतिक शास्त्री तथा प्रसिद्ध राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालसँग प्रजातन्त्र र हालको नेपाली राजनीतिक अवस्था तथा संघीयतामा प्रजातन्त्रको उपभोग कसरी भएको छ भन्ने विषयमा छलफल गरेका छौँ। छलफलमा हुनुहुन्छ प्राध्यापक कृष्ण खनाल र वरिष्ठ पत्रकार तथा फ्रिडम फोरमको अध्यक्ष हरिविनोद अधिकारी।
सर, अहिले प्रजातन्त्रको अवस्था कस्तो छ?
हरि विनोदजी, वास्तवमा प्रजातन्त्रको अवस्थाका बारेमा धेरै अब शङ्का उपशङ्का गरिनुपर्ने कुराहरू पनि म देख्दिनँ। एउटा बाटो यसले समातेको छ, त्यो बाटो, त्यो यात्रा अब अलिकति चुनौतीपूर्ण छ, कठिन छ, केही सावधानी पनि आवश्यक छ। त्यो हिसाबले अप्ठ्याराहरू छन्, तर एउटा यात्रा चलिरहेको छ भन्ने लाग्दछ मलाई। यसो भन्नुपर्दाखेरि अब आज यो फागुन 7 गतिको सन्दर्भ जोड्दाखेरि अब प्रजातन्त्र, लोकतन्त्र, हामी जे नाम जेनौँ, कुरा एउटै हो। यो बहुआयामिक जाने एउटा बाटो हो। हेर्नुहोस्, 7 हामीले एउटा आयाम खोल्यौँ, एउटा मूल ढोका खोल्यौँ, प्रजातन्त्रमा प्रवेश हामीले गऱ्यौँ। त्योभन्दा अगाडि यो सोच्नु पनि नसक्ने अवस्था थियो। त्यहाँदेखि यहाँसम्मको यात्रामा आयामहरू परिवर्तन भए, तर यसको मूल जुन चाहिँ तत्त्व हो त्यो त 7 आएको हो नि त। त्यसैले मैले सधैँभरि के भन्ने गरेको छु भन्दाखेरि 7 चाहिँ माओक्रान्ति हो। त्यसपछि अब त्यसका कतिपय कमजोर पछि अब बेला बेलामा उल्ट्याउने कामहरू भए, त्यसलाई फेरि ठाउँमा ल्याउनलाई पुनर्स्थापना गर्नु पऱ्यो। आन्दोलनका चाहिँहरू भए, हामीले 46 आन्दोलन गऱ्यौँ। 46 आन्दोलनले के 7 के तात्विक चाहिँ केही कुरा थप्यो त? थपेको होइन नि त। अब 62-63 आन्दोलन भयो, झट्ट हेर्दाखेरि धेरै कुरा थप्यो जस्तो लाग्दछ। तर मूल्यका कुरा गर्दाखेरि, प्रक्रियाको कुरा गर्दाखेरि यहाँ पनि थपेको होइन। मूल्य र प्रक्रिया 7 आएको हो। त्यसैमा केही परिमार्जनहरू भए, अब 62-63 गणतन्त्र लिएर आयो, अहिले संहिताको कुरा आयो, समावेशी लोकतन्त्रको कुरा गर्न थाल्यौँ हामी, होइन। अहिलेको अब सन्दर्भमा हेर्दाखेरि यी त आयामहरू मात्रै हुन्। मूल तत्त्व के हो भने, लोकतन्त्र भनेको नागरिकका स्वतन्त्रताको कुराहरू, नागरिक हकका कुराहरू, उत्तरदायी शासन प्रणालीका कुराहरू, जनताबाट निर्वाचित सरकारको कुरा, होइन, कानुनको शासन,
विधिको शासन, विधिको
यिनी यसका मूलभूत कुरा त यही हो नि त। त्यसको त शासन प्रणाली कस्तो हुन्छ, सङ्घात्मक हुन्छ कि एकात्मक हुन्छ, त्यो ठुलो कुरा होइन। मूल्य र प्रणालीमा केही भिन्नताहरू होला, प्रक्रिया र चाहिँ मूल्यका कुरा मलाई लाग्छ 7 हामीले त्यसैलाई निरन्तरता दिइरहेका छौँ।
अहिले जुन अभ्यास भइराखेको छ नि प्रजातन्त्रको, अघि जुन तपाईँले त्यसका आधारभूत तत्त्वहरू, जहाँ गए पनि जे भए पनि त्यही हुन्छ भन्ने जुन एउटा व्याख्या आयो, त्यसमा जुन अभ्यास जुन अहिले भइरहेछ, यसले प्रजातन्त्रिक
एउटा गजबको अब हामी झट्ट हेर्दाखेरि हेर्नुहोस् है, अब अहिले नेपालमा कम्युनिस्ट पार्टीको शासन छ, सबभन्दा ठुलो बहुमत एउटा भनौँ न, अब अत्यन्तै सुदृढ बहुमत राखेको छ। सङ्घीय तहमा मात्रै होइन, अब प्रदेशको 7 प्रदेशमध्येमा 6 प्रदेशमा उसको सरकार छ। सरकारमा त संसदमा 2/3 बहुमत छ, सबै प्रदेशमा 2 प्रदेश बाहेक सबै प्रदेशमा 2/3 बहुमत। अब यहाँ सङ्घीय संसदमा केही सिटको कमी हो 2/3 बहुमतका लागि, तर उसलाई 2/3 बहुमत पुग्ने गरेर
जहिले
सरकार चाहिँ बनेको छ। अस्तिसम्म अब
समाजवादी थियो, अब राजापालाई,
अब राजापा गइसकेका छैन, तर राजापा समर्थन छ, होइन, त्यो छ भनेपछि एक प्रकारले सत्ता पक्ष चाहिँ नि 2/3 बहुमत बोकेर बसेको छ, कम्युनिस्ट पार्टीको छ। अनि अब अहिलेको जमाना इन्टरनेटको जमाना हो, होइन, मिडियाको धेरै ऊ छ। तपाईँले गुगलमा गएर यसो हेर्नुभयो भनेदेखि नेपाल कम्युनिस्ट कन्ट्रीमा दर्ता हुन पुग्छ, हेर्नु 6 नम्बरमा आइपुग्छ, 5 त अब कम्युनिस्ट शासन प्रणाली भएकै नै छन् होइन, त्यसपछि तत्कालै छैटौँ नम्बरमा नेपाल छ
सरले जुन अघि
भन्नुभयो यसमा। अब यो कतिपय मानिसहरूलाई यसो हेर्दाखेरि के लाग्छ, नेपाल त कम्युनिस्ट भएछ भन्ने पनि लाग्न सक्छ बाहिर पब्लिक एउटा इमेज इन्टरनेसनल यसको ई इमेज भनौँ न ई इमेज चाहिँ नि। तर कुरा के हो भन्दाखेरि यो त लोकतान्त्रिक संविधानको उत्पादन हो नि त होइन, हाम्रो जुन संविधान छ यो त लोकतन्त्रमै आधारित छ, यही प्रक्रियाबाट सरकारमा गएको भनेपछि शासन प्रणाली हाम्रो लोकतान्त्रिकै छ भन्नु पर्यो होइन, राज्य प्रणाली पनि लोकतान्त्रिक छ। अब चुनावबाट कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार चलेको छ, यसले के देखायो भने यसले एउटा लोकतन्त्रको क्षमताको पनि यो एउटा परीक्षा हो कि योभित्र कम्युनिस्ट पार्टी पनि निर्वाचित भएर आउन सक्दछ, ऊ चाहिँ यही प्रणालीभित्रै ऊ सीमित हुन्छ,
प्रजातान्त्रिक प्रक्रियाभित्रै पनि ऊ सीमित भएर काम गर्न सक्छ,
अर्को चुनावमा पुग्दाखेरि हार्यो भने छोड्छ
छोड्छ
रिजिममा हामी गएको होइन,
त्यही त्यही मितिमै छोड्छ जुन मितिमा 5 वर्ष
कम्युनिस्ट पार्टीको सरकार मात्रै भयो, फरक यति हो होइन। अब मानिसहरू अलिकति शङ्का लाग्न सक्दछ, नेपालमा कम्युनिस्ट पार्टी छ त्यसमा लोकतन्त्र खतरामा छ कि, अब पार्टीहरूले कहिले कहीँ अब जस्तो तपाईँले हेर्नु भनेदेखि प्रमुख विपक्षी भनेको नेपाली कङ्ग्रेसले नै भन्छ यसका नेताले बेला बेलामा
भन्छन्
लोकतन्त्रको चाहिँ यो खतरामा छ भन्छन्, यो मान्छेलाई भुलाउने एउटा मात्रै कुरा हुन सक्दछ होइन। तर अलिकति गहिराएर हेर्न पनि जरुरी, मैले अघि भने यो प्रक्रियाका बारेमा अलिक सतर्क र सावधानी साथ पनि हेर्न पनि जरुरी छ पनि भने मैले तपाईँले तपाईँसँग कुरामा मैले सुरुमै भनेको थिएँ, लोकतन्त्रको एउटा बाटोमा हामी छौँ लोकतान्त्रिक प्रणाली छ त्यसमा प्रश्न गर्न पर्दैन, तर सरकार कसरी जाँदैछ भने 2-3 सङ्केतहरू अलिकति गम्भीर सङ्केतहरू आएको छ। कम्युनिस्ट पार्टी हो अब अहिले चिनको कम्युनिस्ट पार्टीसँग सहकार्यको कुरा छ, बकायदा सम्झौता भएको छ, सामान्यतया एउटा भाइचारा सम्बन्ध पार्टीहरूका बिचमा अन्तर्राष्ट्रिय स्तरमा एउटा हो, हेर्नुहोस् लोकतान्त्रिक पार्टीहरूका बिचमा यस्तो खालको सहकार्य चाहिँ हुँदैन
हुँदैन।
एउटा के देखिँदैछ भने कतै कतै नेकपा चिनिया कम्युनिस्ट पार्टीको एउटा छाया मात्र नेपालमा उभिरहेछ, सेटेलाइट भन्छौँ हामी, भनेको मतलब यो हिजोको कम्युनिस्ट प्रणालीमा हिजो सोभियत सङ्घ छँदाखेरि सबै सोभियत सङ्घसँग निर्भर भएका कम्युनिस्ट पार्टी थियो नि त होइन, दुईवटा खेमा थियो, एउटा चाइनिज खेमा थियो होइन, अहिले अब त्यो कम्युनिस्ट पार्टीहरूले अब चाइनाको फेरि के भने चाइनाले अन्तर्राष्ट्रिय तहमा साम्यवादको
व्याख्या गरी हिँड्दैन,
प्रचार प्रसार विस्तारको उल्लेख कुरा गरेर छैन होइन, उसको आफ्नो स्वार्थहरू छन्, कम्युनिजमको प्रचारको लागि चाइनाले काम गरेको छैन
छैन,
शक्ति राष्ट्र बन्ने एउटा शक्ति केन्द्र बन्ने त उसका पनि अन्त विश्व शक्ति केन्द्र बन्ने त उसको पनि एउटा चाहना छ,
शक्ति राष्ट्र मध्येको संयुक्त राष्ट्रसङ्घको
अहिलेका राष्ट्रपतिको त्यो आकाङ्क्षा अझ बढी
भएको देखिन्छ
शी जिनपिङको, त्यस अर्थमा हेर्दाखेरि केही कुराहरू अलिकति गम्भीर प्रकृतिको देखा परेको छ बिस्तारै, अहिले यो 2 वर्षको बिचमा हामीले हेर्ने हो भनेदेखि एउटा कम्युनिस्ट पार्टीसँगको सहकार, फेरि हाम्रो भू राजनीति छ कि राजनीति सँगै छ, अलिकति टाढा भएको पनि त्यति हुँदैन थियो, अब कम्युनिस्ट पार्टीको कम्युनिस्ट पार्टीका बिचमा भाइचारा सम्बन्ध त्यो नराम्रो कुरा होइन
होइन,
त्यो हुन्छ नै होइन जस्तो,
तर जुन घनिष्ठता देखिएको छ त्यो अलिकति बढी नै,
अब 2-3 कुराहरू देखिन्छ, अहिले तपाईँको सीमावर्ती जिल्लामा नेकपाको मिटिङहरू पुरै एउटै युनिफर्म यो चिनिया कम्युनिस्ट पार्टीको शैलीको मिटिङ भएको फोटोहरू चाहिँ यहाँ सञ्चार माध्यम लिएर आए अनि कम्युनिस्ट झुकाव त कम्युनिस्ट कार्यकर्ता नेकपाका कार्यकर्ताको तालिम त जम्मै कम्युनिजमकै
लगाएर त्यही हो नि होइन,
एउटा अन्तर्राष्ट्रिय परिस्थिति नेपालको भू राजनीतिक परिस्थितिले मात्रै कम्युनिस्ट गर्नु छ, तर भने नेपालमा अहिले झट्ट हेर्दाखेरि त कम्युनिस्टमा रूपान्तरण हुनलाई त कुनै गाह्रो कुरा त छैन नि त, हामीलाई रोकेको यसको भू राजनीतिक स्थिति अन्तर्राष्ट्रिय परिस्थिति र हिजोका दिनमा कम्युनिस्ट पार्टीहरूले पनि होइन हामी लोकतन्त्रबाट बाहिर
जान्छौँ भनेर मात्रै
भन्ने आइरहेको हो नि त, अहिलेसम्म पनि त्यसमा धेरै ठुलो शङ्का गरिहाल्नु पर्दैन, तर केही कुराहरू अब यो हुनसक्छ आफ्नो पार्टीकोलाई सुदृढ गर्नका लागि कार्यकर्तालाई एउटा कम्युनिस्ट राप्ता छ है भनेर देखाउनका लागि मात्रै भएको होला, नेतृत्वमा बस्नेले कम्युनिस्ट शासनमा जानुपर्छ भन्ने सोचाइ नराखेको हुनसक्दछ, तर शैली चाहिँ त्यतातिर आउँछ एउटा त्यो देखिन्छ हेर्नुहोस् होइन, त्यसले गर्दा अलिकति सतर्कताको यहाँनिर कुरा हो। दोस्रो अब यो चाहिँ मलाई लाग्छ हेर्नु लोकतन्त्रमा कहिलेकाहीँ समस्या के हुन्छ भन्दाखेरि बहुमत पनि चाहिन्छ, बहुमतको सरकार चाहिन्छ त्यसले स्थिरता दिन्छ, तर सँगै ठुलो बहुमतको पछाडि एउटा डर के पनि हुन्छ भने बढी त्यो
निरङ्कुश
र जब सबै चाहिँ शक्ति एक ठाउँमा केन्द्रित हुने सत्ताकै दुपलाई उपयोग गरेर आफ्नो सत्तालाई फेरि निरन्तरता दिने, अहिले अब 2-3 कुरा भनौँ लोकतन्त्रका संस्थागत उपयोग दुरुपयोग हुने सम्भावनाहरू पनि बढिरहेको छ।
यो शक्ति सञ्चयको अघि मैले सरलाई त्यही सोध्न आँटेको थिएँ, शक्ति सञ्चय जुन बढी गरिरहेछन् एउटा समाजवादी गयो फेरि राजपासँग शक्ति व्यवस्थापन गरिराखेको छ, यसो गर्नु जरुरी छ र हाम्रो प्रजातान्त्रिक
यो चाहिँ मलाई त्यति उ लाग्दैन हेर्नुहोस्, यो चाहिँ के भने क्षेत्रीय दलहरू छन् क्षेत्रीय दललाई फेरि त्यो जहिले पनि एउटा केन्द्रीय सरकारको साग चाहिन्छ हेर्नु तिनलाई तिनको प्रवृत्ति त्यस्तो हुन्छ होइन
लहरा जस्तै गरी।
दोस्रो चाहिँ के छ भने यो नेकपालाई एउटा ठुलो मधेसमा त ठुलो चुनौती पनि त थियो हिजो त्यसले मधेसमा आफ्नो चाहिँ नि साख निर्माण गर्नका लागि यिनीहरूलाई उपयोग पनि गरेको छ गरिरहेछ होइन समाजवादलाई उपयोग गर्यो अब छोडिदियो अब अर्को राजापालाई उपयोग गर्न खोज्दैछ भने उसले आफ्नो चाहिँ मधेसमा आफ्नो साख चाहिँ नि गिरेको सागलाई पुनर्स्थापना गर्नको लागि यो सधैँ खेलिँदैने भनौँ एउटा राजनीतिका खेलभित्रको कुरा भन्छु म यसलाई म त्यति शक्ति सञ्चय हिसाबले पनि मान्दिनँ तर शक्ति सञ्चय कहाँनिर हुन्छ भन्दाखेरि विश्वमा त्यस्तो विश्वका मुलुकहरूमा एउटा खतरा के देखिन्छ भने जब ठुलो बहुमतमा सरकार पुग्छ उसले आफ्नै सत्ता र सरकार दललाई निरन्तरता दिने किसिमका नीतिहरू अख्तियार गरेको केसहरू छन् हेर्नुहोस् त्यसले लोकतन्त्र आवरणमा रहने चुनाव हुन्छ जित्ने एउटैले
कम्बोडियामा जस्तै
कम्बोडिया नै पनि भयो होइन अफ्रिकाका अरू थुप्रै उदाहरण छन् होइन हिजो त्यही बङ्गलादेशकै जाने उसमा पनि त्यो देखिन्थ्यो होइन त्यस कारण लोकतन्त्रबाटै आएका मानिसहरू कम्युनिस्ट नै पनि हुनु पर्दैन तपाईँ त्यो उसको हेर्नु न अब पोहोर साल निधन भए रबर्ट मुगाबे जिम्बाब्वेको मान्छे त फ्रिडम फाइटर हुन्छ लडेर आएको
अङ्ग्रेजलाई हटाएरै फालेरै बस्यो मान्छे
आएको मान्छे तर आफ्नै मात्रै दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले एउटा नयाँ संस्कार निर्माण गर्ने बसाले आफूले एक टर्मभन्दा बढी बचेनन् पार्टीमा पनि अध्यक्ष छोडे सभा राष्ट्रपति पनि दोस्रोबाट चुनाव लडेनन् अब उनले गजबको एउटा मार्मिक जाने उनको अभिव्यक्ति छ मैले मेरो लेखमा त्यो बेला बेलामा उल्लेख पनि गर्ने गरेका छु कि उनले अन्तिम अधि सम्बोधन हुन्छ पार्टीलाई भन्छन् कि यो मेरो यो हैसियतमा अफ्रिकन आफ्नो पार्टीलाई यो सम्बोधन मेरो चाहिँ अन्तिम हो अब अर्को पटकदेखि म चाहिँ पछाडि ब्याकमेन्चमा बसेको हुन्छु
तपाईँहरूको
कुरा सुन्छु चितवनको कुरा भन्छु मलाई अलिकति खुसी पनि छ कि मैले मेरा उत्तराधिकारी तयार छन् यो जिम्मेवारी बोक्नको लागि तर एउटा कुरा म सम्झाउँछु कि आफ्ना वरिपरि सब ठिक छ भन्ने मानिसहरूबाट सतर्क गर्नु यस म्यान र यस वुमेनले बिगार्छन् पार्टीभित्र स्वस्थ आलोचनाको लागि ठाउँ दिनु सब ठिक छ भन्नेहरूको पछि लाग्ने होइन त्यो आलोचना सहनु पनि पर्छ आलोचना लाई ठाउँ पनि दिनुपर्छ भने अब दक्षिण अफ्रिका पनि एक प्रकारले अब शान्ति प्रक्रियादेखि त 1994 जब चुनाव भयो देखि अहिले चाहिँ एउटै पार्टीको निरन्तरता छ नि अफ्रिकन नेसनल कङ्ग्रेसलाई चुनौती दिने अर्को दल त्यहाँ छैन
निक्लिन सकेन
अब अलिकति गोराहरूको त्यो नेसनल डेमोक्रेटिक पार्टी छ अब तिनीहरूको जति भए पनि पर्सेन्टेजकै पुग्दैन 20% जनसङ्ख्याको
सङ्ख्यै
छैन होइन भनेपछि एकदमै डोमिनेन्ट उसमा एकदलीय सत्ता नै छ त्यहाँ तर त्यो एकदलीय सत्ताभित्र पनि लोकतन्त्रको अभ्यास हुन्छ जस्तो भारतमा पनि त भयो नि त भारतमा झन् 30 वर्षसम्म कङ्ग्रेसकै सत्ता थियो एकदलीय सत्ता त थियो त उसलाई चुनौती गर्छ अर्को पार्टी पनि थिएन सधैँ चुनाव भयो भने जितिरहन्थ्यो तर त्यसरी जित्दाखेरि पनि त्यहाँ लोकतन्त्रको खतरा थिएन कङ्ग्रेसले जित्यो अब लोकतन्त्र जान्छ कि घरिघरिसँगै एउटै सत्ता त्यो भन्नुपर्ने थिएन एउटा समय आयो अरू पार्टीहरू बलियो भएर आयो निर्माण भए कङ्ग्रेस हार्न थाल्यो चुनाव अब हामी कहाँ त्यो भयो कि दुईवटा तिनवटा चुनाव तपाईँको नेकपाले जितेछ भने पनि यदि लोकतन्त्र सुरक्षित छ भने चिन्ता गर्नु पर्यो
केही गर्नु परेन
तर अब त्यो बाटोमा छ कि छैन पार्टीहरू अहिले मलाई लाग्यो त्यसको केही घटनाक्रमहरू हेर्दाखेरि त्यो बाटोबाट हामी अलिकति फरक भइरहेछौँ अलिक विचलित भइरहेछौँ मैले अब यो संस्थागत चाहिँ दुरुपयोगका ठाउँहरू बढिरहेको छ जस्तो दुई तिनवटा उदाहरण तपाईँलाई राख्न सक्छु राख्नु जरुरी छ एउटा मानव अधिकार आयोगको बारेमा जुन संशोधनको ऐनको संशोधन त्यो त्यसले के गर्यो भन्दाखेरि मानव अधिकारको हैसियतलाई कटौती हुने
उनीहरूको दृष्टिकोण देखियो मानव
सरकारको चाहिँ कार्यकारी कार्यपालिका हाबी हुने किसिमबाट मानव अधिकारलाई जस्तो चाहिँ
संकुचित गराउनेपट्टि गयो
भूमिका राख्यो नि
महान्याधिवक्ताको भूमिका
त्यो दोस्रो के भन्दाखेरि अहिले पछिल्लो उसमा जसरी अख्तियारको होइन केही जुन अहिले एक दुई जग्गाको जुन उसमा मुद्दाको आयो अब अख्तियारको प्रवक्ता जस्तो भयो सरकारको प्रवक्ताले बोल्न थाले यसले के देखायो भने अख्तियार चाहिँ सरकारको छायामा
काम गरिरहेछ र उनीहरूको सल्लाहले काम भइरहेछ
त्यो हुँदैछ कि भन्ने खालको एउटा उद्देखा यी चाहिँ यी राम्रा लक्षणहरू होइनन् त्यस्तै अब केही विधेयकहरू विधेयकको दुईवटा तिनवटाको अर्थ लाग्छ एउटा विधेयक के हो भन्दाखेरि सरकारको बाचा गरेछ यो चुनावको बेलामा बाचा गरेछ त्यसलाई पुरा गर्न आर्थिक कार्यक्रमहरू केही सामाजिक कार्यक्रमहरू उसले ल्याउन सक्दछ
सक्छ उसको
केही फरक पर्दैन हेर्नुहोस् ट्याक्सका बारेमा भूमि सुधारका बारेमा यसका बारेमा उसले हिजो गरेको बाचा अनुसार
घोषणा पत्र अनुसार
लिएर आउँदाखेरि के फरक त्यो भनेको आवधिक हुने हेर्नुहोस् त्यो चाहिँ अर्को चुनावमा हार्यो भने अर्को
लिन्छ
भने अर्को ल्याउँछ यो लोकतन्त्रको संस्था
प्रक्रिया
जान थालेपछि यो कुनै फरक पर्दैन स्वास्थ्यका बारेमा केही नीतिहरू परिवर्तन देखिन्छ नयाँ सरकार आउने बित्तिकै एउटा उसले बाचा म यो गर्छु भने ट्याक्सका बारेमा कुराहरू आउन सक्दछन् केही उद्योगका बारेमा केही प्राथमिकताका कुरा कसरी प्राथमिक गर्ने भन्ने कुरा
भूमिका बारेमा
यी कुराहरू आवधिक भन्छु म एउटा अर्को जस्तो मानव अधिकार अथवा लोकसेवा आयोग या चाहिँ निर्वाचन आयोग अख्तियार यी भनेको संवैधानिक कुराहरू यो आवधिक कुरा होइन
होइन
त्यस्तै गरी नागरिकका स्वतन्त्रताका कुराहरू जुन चाहिँ सूचना प्रविधिको सम्बन्धी अथवा मिडिया काउन्सिल सम्बन्धी नागरिकको हक र चाहिँ जोडिएका ती कुराहरू भनेको आवधिक होइनन्, ती संविधानसँग जोडिने कुरा
शाश्वत कुराहरू।
त्यसो भएको हुनाले त्यो विधेयकहरू कसरी निर्माण हुँदैछ, कुन दीर्घकालीन प्रभावका हुन्, कुन चाहिँ अल्पकालीन प्रभावका हुन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। दीर्घकालीन प्रभावका अब भनौँ न, राम्रो गर्यो आर्थिक सामाजिक रूपमै विधेयकहरू राम्रो भएर गयो भने त्यसले भोलि अर्को सरकारले पनि बदल्न सक्दैन नि त,
सक्दैन।
त्यस कारण यी कुराहरू केही कसरी जाँदैछ भन्ने कुराहरू अहिले अलिकति मानिसहरूमा शङ्का छ। त्यसैले त अब अर्को राम्रो पक्ष नेपालको के छ भन्दाखेरि, सरकारका कामहरूको बारेमा जसरी टिक्का टिप्पणी, अब यो सोसियल मिडियाको मात्रै होइन, सोसियल मिडियाको भन्दा पनि सडकमै जुन देखिन्छ नागरिकहरू जसरी आइरहेका छन्, त्यसले एउटा के सङ्केत गर्दछ भन्दाखेरि हामी कहाँ नागरिक सचेतनाको तह माथि छ होइन। अब विधेयकै विरोध प्रतिपक्षले भन्दा नागरिकले बढ्ता विरोध गरेका छन्, प्रतिपक्षले सक्दैन नि, तपाईँ उसको त साइजै सानो छ,
साइजै सानो छ
होइन। त्यो नागरिक जसरी सडकमा उर्लेर सरकारलाई बाध्य बनाए, गुठी विधेयकै बारेमा फिर्ता लिन बाध्य बनायो।
सरले सुरुमै जुन भन्नुभयो नि फागुन सातको महत्त्व चाहिँ जेसुकै भए पनि परिवर्तनको पहिलो ढोका खोल्ने संस्था हो, तर यता आएर यो फागुन सात गतेलाई अलि वास्ता नगरे जस्तो देखिँदैन सर?
होइन, अब यसमा मलाई दुई तिनवटा कुरा लाग्छ हरिजी। एउटा चाहिँ अस्ति मलाई शहीद दिवसको, शहीद सप्ताहको, शहीद दिवसको अलिकति कता कता मनमा चसक्क पस्यो, माघ सुरुमा त बिदा छैन, अब संसारभरिको शहीद दिवस एउटा राष्ट्रिय दिवसको रूपमा मनाइन्छ, कता कता न्यूनताको महसुस भयो, बिदा कटौती गर्दाखेरि पनि के विधा कटौती गर्ने के, तर शहीद दिवस एउटा अत्यन्तै महत्त्वपूर्ण दिवस हो। त्यस्तै गरेर प्रजातन्त्रका हिसाबले, लोकतन्त्रका हिसाबले फागुन सात ठुलो ढोका हो। हामी सबै आजसम्म जे जति गरे त्यही ढोकाबाट प्रवेश गरेर हो,
नयाँ रूपान्तरण समय नै त्यही हो।
सम्झनुहोस् न, ल 46 सालको आन्दोलन त त्यसैको पुनर्स्थापनाको लागि भनेर भयो, 62 त्यसरी आन्दोलन, अब यत्रो ठुलो एउटा द्वन्द्वको अवस्था भयो, बन्दुकबाटै हामी चाहिँ परिवर्तन ल्याउँछौँ भनेर एउटा पार्टी लाग्यो, कयौँ कुराहरू त्यसलाई चाहिँ त्यसका कतिपय कुराहरूसँग असहमति जनाउँदै, बुर्जुवा लोकतन्त्र भनेर, बुर्जुवा डेमोक्रेसी हामी मान्दैनौँ भन्दै गएको पार्टी पनि आज कहाँ छ त,
त्यही ठाउँमा छ।
र त्यो भन्दा त्यसको हैसियत कसरी बन्यो त, झापा विद्रोहको बेलामा सबै सखा पारेर जाने दमन गरेको होइन पञ्चायतले
हो।
त्यसैले प्रजातन्त्र अर्थात् लोकतन्त्रकै उपयोग दुरुपयोग भएको हो नि त माओवादीले पनि
हो।
त्यसैले दिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको समस्या के हुन्छ भने, कहिलेकाहीँ विरोध गर्ने विद्रोह गर्नेहरूलाई पनि जथाभावी आँखा चिम्लेर दमन गर्न पाइँदो रहेछ, त्यसको सिमानाहरू हुन्छ,
सीमा हुन्छ
होइन, नागरिक बोल्दो रहेछ,
नागरिक बोल्छ, अदालत बोल्छ,
अन्त त्यो धेरै कुराहरू
हो।
माओवादीले यी सबै कुराको भरपूर फाइदा लिएको होइन र,
किन होइन,
बन्दुकले मात्रै जितेको हो र,
होइन,
यी सबै कुराको फाइदा लिएर उसको आकार बढेको
बढेको।
त्यस कारण मैले किन त्यो जोड गरिरहेको छु भन्दाखेरि, 62-63 अघि भने नि कोर कुराहरू, आधारभूत मूल्य, आधारभूत प्रक्रिया, आधारभूत सिद्धान्तका सन्दर्भमा 62-63 आन्दोलन पनि कोही नयाँ कुरा दिएको होइन, हामीलाई दिएको जे दिएको 7 साल भएको 7 गते नै दिएको,
त्यसैको परिपूरक रूपमा
आयामहरू बदलियो,
आयाम
यसको भन्ने 46 सालको आन्दोलनलाई पनि मैले कम अङ्कले गरेँ, 62-63 त अझ धेरै ठुलो आन्दोलन, त्यसलाई पनि म कम मूल्याङ्कन गरेपछि त्यो उच्च धेरै माथिल्लो तहको चाहिँ आन्दोलन थियो, धेरै परिवर्तनकारी थियो, तर पनि
त्यसको
प्रवेशको ढोका छ, जहाँबाट प्रवेश गरेको हो, जस्तै मानिस जन्मिसकेपछि उसका व्यक्तित्वको विकास विभिन्न किसिमबाट हुन्छ, तर जन्म नै मुख्य कुरा हो नि त,
होइन।
त्यसैले हामी भन्छौँ बाबुआमाको जुन कुरा गर्छौँ, जसकोबाट जन्म भयो,
अन्धकार समयबाट सुरुवात भयो नेपाल
भनेपछि उसको अस्तित्व, एउटा मान्छेको व्यक्तिको अस्तित्व जसरी जन्मसँग जोडिन्छ, हामी कहाँ अहिलेसम्म कुरा लोकतन्त्रको सवालमा लोकतन्त्रका कुराहरू गर्दाखेरि त्यसको अस्तित्व 7 साल फागुन 7 गतिसँग जोडिन्छ हेर्नुहोस्। त्यसैले यो दिवस अहिले यसलाई पनि अलिकति हामीले यो दिवस कटाउने नाममा सही रूपमा ध्यान नपुर्याउन नसकेको हो कि, अझ बढी खुलो ठुलो उमङ्गका साथ मनाउनु पर्ने कुरालाई लिएर हामीले यो अलिकति कन्जुसन गऱ्यौँ कि जस्तो पनि कता कता लाग्छ। किन भन्दाखेरि यसको कारण अब अहिलेको नयाँ पुस्ताले फागुन 7 को महत्त्वै नबुझ्ने भयो नि त, केही सञ्चार माध्यम यसो अलिअलि हुन्छ, अब जस्तो तपाईँले अब यहाँ मसँग कुरा गर्दै हुनुहुन्छ, यसको सुन्ने यसको हेर्ने मानिसहरूलाई अलिकति होला, त्यो नयाँ पुस्ता अलिक गऱ्यो भने, अब यो नयाँ पुस्ता त भोलि म आफै 7 साल देखेको मान्छे होइन, तपाईँले देख्नु भएन होइन, हामी आज तर के भने हामी चाहिँ अझै पनि 7 साल नदेखे पनि 7 सालको महत्त्वलाई हामीले आफ्नो जीवनमा धेरै किसिमबाट हेऱ्यौँ, तर अहिले 62-63 जन्मेको मान्छेहरूले त उसले देखेको आन्दोलन त 62-63 छुटेको पनि होइन, अब यो 7 सालको आन्दोलनको महत्त्व नै किन अध्ययन छैन, अलिकति राजनीतिक इतिहासको राजनीतिको अध्ययन गर्ने मान्छे त 7 सालको महत्त्व बुझ्छन्, तर आम मान्छेलाई त थाहा हुँदैन नि, त्यो नयाँ पुस्तालाई के हो त मूल्य कसरी आयो भनेको। जस्तो अहिले म इन्डियामा एउटा देख्दछु कि भारतीय जनता पार्टी ठुलो बहुमत लिएर आयो, दोस्रो पटक पनि सरकार बहुमत लिएर सरकार बनाइरहेको छ, उसका केही गतिविधि अहिले हेर्दाखेरि त्यो एउटा कङ्ग्रेससँगको विरोधका कारणले भारतीय स्वतन्त्रताका स्थापित मूल्यहरूमाथि नै आक्रमण भएको म देख्छु, त्यसलाई उल्ट्याउनु खोजेको होइन। यहाँ पनि 7 सालको कतिपय मूल्य कुरालाई अवमूल्यन गर्दाखेरि एउटा अर्को प्रतिस्पर्धी दल काङ्ग्रेसको अब चाहिँ ठाउँ कटाउन पाइन्छ भन्ने सोचाइले यदि यसको सोच यो बारेमा नकारात्मक सोच मानिस त गलत गलत कुरा पनि त होला। काङ्ग्रेसको इतिहास 7 सालसँग धेरै किसिममा जोडिएको
छ, किन त्यो बेलामा उसैले नेतृत्व,
तर अहिले त मान्छेले सबैले उ गरिसके, त्यो भन्दैमा सबै जसिन काङ्ग्रेसलाई दिनुपर्छ भन्ने जरुरी छैन, मान्छेले दिन छोडिसकेका छ नि त। त्यस कारण 7 सालको कुरालाई अवमूल्यन गर्दाखेरि काङ्ग्रेसलाई हेर्नु पर्दैन, त्यो अवमूल्यन गर्न हुँदैन,
हुँदैन, प्रजातन्त्रको अवमूल्यन हुन्छ।
त्यो किसिमबाट अलिकति 7 सालको महत्त्व, किन मलाई नेपालमा कम्युनिस्ट पार्टीकै पनि ठिक छ, 7 साल कम्युनिस्ट पार्टीको कम्युनिस्ट आन्दोलनका केही तलमाथि छन्, 7 सालपछि नै कम्युनिस्ट पार्टी प्रतिबन्ध पनि लागेको थियो,
लागेको पनि थियो होइन,
इतिहास त्यो पनि छ, उनीहरू सबै
पुष्पराजी मनमोहनजीहरू नेपाली कङ्ग्रेससँगै मिलेर
पक्ष के पनि छ भन्दाखेरि कम्युनिस्ट भए पनि लोकतन्त्रको संवैधानिक प्रक्रियामा भाग लिँदै आएको छ, 15 सालमा पनि भाग लिएकै हुन्
होइन,
15 सालको त्यतिखेर अब संविधानसँगै असहमति जनाउँदै थियो कम्युनिस्ट पार्टीहरू,
काङ्ग्रेस पनि 4 जना जितेर आएको थियो
तर भाग लियो, गर्यो 48 साल 46 सालपछि पनि भाग लिए, कसैले असहमति जनाए
होइन,
अहिले पनि बसी भाग अहिले पनि असहमति जनाउने कम्युनिस्ट त सँगै छैन फेरि, तर पनि मेन स्ट्रिम कम्युनिस्ट पार्टी र कतिपय अरू जाने ससाना कम्युनिस्ट पार्टी पनि लोकतन्त्रको प्रक्रियामा भाग लिएको छ, उनीहरूलाई त्यो सङ्गठित हुने आफ्ना कुराहरू राख्ने अधिकार पनि त यसरी दिएको छ नि, लोकतन्त्र दिएको छ नि त।
एउटा शङ्का आयो सर, यसै गरी नेपालमा प्रजातान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्न कम्युनिस्टहरू लागेका त छैनन्?
मलाई चाहिँ त्यस्तो लाग्छ, म धेरै शङ्का गर्ने पक्षमा छैन, हेर्नुहोस् अलिकति सावधान सतर्क हुने एउटा कुरा हो, धेरै शङ्का गर्ने पक्षमा छैन, किन भन्दाखेरि अहिलेको विश्वको वातावरण पनि फरक छ होइन, कम्युनिस्टको केन्द्र छैन अहिले, विश्व केन्द्र छैन, अब हाम्रो छिमेकमा ठुलो एउटा कम्युनिस्ट पार्टीले शासन गरेको ठुलो विश्व शक्ति
रूपमा जान लागेको छ
चिन छ, त्यसले गर्दा अलिकति, तर चिन चाहिँ नि कम्युनिजमको एक्सपोर्टको लागि काम
गरिरहेको
छैन, उसका त्यो गरिबी उसको पनि आन्तरिक कमजोरीहरू छन्, जुन किसिमको एउटा खुला वातावरणबाट जुन आर्थिक लाभ चाहना लिइरहेको छ, हिजो जस्तो सोभियत सङ्घको जस्तो कम्युनिस्ट केन्द्र चलाउँछ भन्ने बित्तिकै उसका 30 लाभहरूबाट
वञ्चित हुन
थाल्छ, चाइनिज नेतृत्वले त्यो बुझ्यो भने पूर्वी युरोपसँग आउँछ, किन जुन आकाङ्क्षा छ चिनको छ नि अहिले, यत्रो ठुलो कारोबार छ विश्व अर्थतन्त्रमा,
त्यही युरोपसँग त्यही अमेरिकासँग,
त्यत्रो कारोबार छ, त्यो त भोलि सबै कोल्याप्स गर्न थाल्छ
नि त
होइन, सोभियत सङ्घको एउटा पतनको पछाडि आर्थिक कारण पनि छ, त्यो भएको हुनाले चिनलाई अध्ययन गर्ने मानिसहरूले बुझेका होलान्, त अब राजनीति पनि कहिले कहिले भावनामा दौडिन्छ होइन, कम्युनिस्ट भन्ने एउटा भावना आउँछ यस्तो खालका, अब तर चाइनिजहरू आफ्नो कुरामा धेरै म्याच्योर पनि छन्, हेर्नुहोस् धेरै भावनाले मात्रै काम गर्दैनन्, आफ्नो इन्ट्रेस्ट आउँदाखेरि बाँकी राख्दैन, युद्धै गरेका उदाहरण पनि छन्, त्यो भियतनामसँग युद्धै गरेको होइन, त्यही उसलाई मङ्गोलियाको विरुद्ध नाकाबन्दी लगाएकै
होइन,
स्वार्थ आउँदा हामीलाई माया गर्छन् भने जरुरी छैन
होइन,
कम्युनिस्टको लागि नै गर्छन् भन्ने जरुरी छ, त्यसै आत्तिनु पर्ने जरुरी छैन, म त्यस्तो देख्दिनँ। तर सरकारमा जाँदाखेरि एउटा पार्टीले आफ्नो ठुलो बहुमतको आफ्नो सत्ताको लागि आफ्ना स्वार्थका लागि दुरुपयोग गर्ने ठाउँ, त्यसको लागि त अब नागरिक सचेतना चाहियो, विपक्षी दलहरू सचेत हुनु पर्यो होइन, राज्यका चाहिँ अरू संवैधानिक संस्था न्यायपालिका त्यही अनुसारको हुनु पर्यो, तर अब के छ भन्दाखेरि यदि त्यो बाटो दुरुपयोगको बाटोमा दोषी को त, नेकपा मात्रै दोषी
होइन,
सबै स्थिति
बिगारेको
अरू पनि त छन् नि त, नेपाली काङ्ग्रेस त्यतिकै जिम्मेवार छ, आजको न्यायपालिकाको यो दुर्दशाको अहिले मात्र भएको होइन नि त, आजको जुन राष्ट्रिय संस्थाहरू विश्वविद्यालय लगायतको दुरावस्थाको जिम्मेवारी काङ्ग्रेसमा छैन
किन छैन,
त करेक्सनको बाटोमा ऊ पनि आउन सकौँ, धेरै कारणले गर्दाखेरि लोकतन्त्रका केही कुराहरू सत्ताको सत्तारूढ दलले आफ्नो अनुकूलको उपयोग दुरुपयोग गर्ने सम्भावनाहरू छन् नभएको होइन, तर समग्र रूपमा लोकतन्त्रै समाप्त हुन्छ, कम्युनिस्टकरण हुन्छ भन्ने कुरामा त्यस्तो त्यो खालको अवस्था सोच्नु पनि जस्तो लाग्दैन मलाई। हरिजी हेर्नुहोस्, विश्व इतिहासमा नाम चलेका जीवनभर लोकतन्त्रलाई सङ्घर्ष गरेका मानिसहरू पनि अन्त्यमा अन्तिम समयमा जुन तपाईँ डिक्टेट भएको उदाहरण छ, त्यही बङ्गलादेशको मुजिबुर रहमान जीवनभर
लडे, राष्ट्र नै बेगले खडा गरे,
तर बङ्गलादेशको उनकै उसमा चाहिँ बङ्गलादेश एकदलमा जान
गइसकेको थियो,
त्यसकारण कम्युनिस्ट हुँदैमा यो जान्छ भने
इजिप्टमा नासरले त्यसरी गरे,
त्यसकारण यो होइन, त्यसको सत्ताको चरित्र सत्तामा बस्नेहरूको लोकतान्त्रिक चरित्र भएन भनेदेखि डरलाग्दो कुरा, यसको लागि मलाई नेकपा मात्रै होइन नेपालका अरू पार्टीसँग त्यो लोकतान्त्रिक चरित्र छैन, भएको चरित्र पनि समाप्त भएको अवस्थामा छ, नेपाली काङ्ग्रेसको लोकतान्त्रिक चरित्र दिन प्रतिदिन गिर्दो अवस्था, त्यसले यो कुरा मलाई के लाग्दछ भने अहिले धेरै मतमा म देखिरहेको छैन, धेरै हामी चाहिँ
आग्रह
पनि छैन, सचेत हुनुपर्छ, सावधान हुनुपर्छ, नागरिकको सचेतना बढ्नु पर्दछ, नागरिक चाहिँ अलिकति किनभने यसलाई जोगाउन सक्ने अरू दलले काङ्ग्रेस जोगाएर डेमोक्रेसी जोगिन्छ भन्ने कुरा
होइन होइन,
ऊ त सत्ताको उपयोग गर्न मात्रै बढी छ, त्यसको सुविधा भोग्न मात्रै बढी लागिरहेछ अहिलेको अवस्थामा, होइन? तर नागरिक उसँग, किनभनेदेखि यो काङ्ग्रेस अथवा कम्युनिस्टको कुरा होइन, तपाईँ हाम्रो पनि स्टेक छ नि त, हाम्रो जीवनको लागि, हाम्रो आफ्नो कुराको लागि पनि लोकतन्त्र हामीले आवश्यक,
तुलनात्मक रूपमा नेपालीहरू अलिक बढी नै सजग छन्,
त्यो भावना नेपाली जनतामा बढेको छ। हेर्नुहोस्, जस्तो पहिले अर्को तपाईँ अघि मैले भने, नागरिकहरू यत्रो विरोधमा, सरकारको विरोधमा बेला बेला सडकमा उतिन्छन्, कति मानिसहरूले हिजो नेकपालाई भोट दिएका थिएन नि त, नेकपालाई भोट नदिने मात्रै मात्रै गएको नि त, होइन नि, म देख्दछु, कयौँ मानिसहरू चिन्दछु, होइन, जसको चाहिँ एउटा भोटिङ भनौँ न, यो व्यवहार धेरै लामो समयदेखि निरन्तर रूपमा कम्युनिस्ट पार्टीले भोट हाल्दै आइरहेको छ, हिजोको एमाले या माओवादीले भोट हाल्दै आएको मानिसहरूको जमात पनि राम्रैसँग म उसमा गइरहेको नागरिकको
अधिकारमाथि कुण्ठित हुने बेलामा
देख्दछु, मिडियामा यत्रो आइरहेछ
हो,
अब मिडिया कर्मीहरूको व्यक्तिगत झुकाव हेर्नु भनेदेखि त्यहाँ कम्युनिस्ट छैन नि त,
किन छैन,
जति पनि छन् होइन,
अझ
कम्युनिस्ट नै बढी होला नि बाबा उसमा, तर उनीहरू क्रिटिकल छन्, विरोधमा आइरहेको छन्, सरकारले गल्ती गर्यो भने यी सबै कुरा विरोधमा आइरहेको छ, भने यही हो नेपाली लोकतन्त्रको पोजिटिभ एउटा पुँजी भनेको यही हो, त्यसमा यो छँदाखेरि यसले त तर्साउँछ नि त, होइन, त्यसरी यो यो सबै बिगारेर तपाईँको जान सक्ने अवस्था म देख्दिनँ। हेर्नुहोस्, लोकतन्त्र नै समाप्त गरेर जान सक्ने, अब कति लोकतान्त्रिक रूपमा काम गर्दछन् भन्ने कुरा गर्यो भनेदेखि यो काल नेकपाल हो नि त, प्रश्न धेरैलाई लाग्छ, धेरै नेतालाई उठ्छ। हेर्नुहोस्,
अनि सर, अहिलेको संघीयता जुन हाम्रो पहिलो अभ्यासमा गइराखेको छ नि, यो कस्तो ढङ्गबाट गइराखेको छ? यो तीन नम्बर प्रदेशमा बागमती भनेर जुन यहाँबाट निर्देशन गयो नि, बागमती गर्नु, बागमती प्रदेश नाम राख्नु भनेर भनेपछि त्यसको अलिकति विरोध
होइन, यी त तफसिलका कुराहरू भए। हेर्नुहोस्, होइन,
केन्द्रबाट त्यसलाई निर्देशन दिनु हुने
समग्र रूपमा के देखिन्छ भनेदेखि, अब जब प्रदेशले नै नेतृत्वले निर्देशन माग्न जान्छ त के गर्ने,
प्रदेशहरू आफ्नै स्वाधिकार जाँदैन,
त्यस कारण त्यो त्यो यो के हो भने संहिता मात्रै होइन, संविधानका धेरै अभ्यासहरूको लागि त्यो खालको बुझाइ राख्ने क्षमता भएको मानिसहरू पनि हुनु पर्यो नि त, सङ्घीय तहमा पनि हुनु पर्यो, प्रदेशको तहमा पनि हुनु पर्यो, होइन,
अहिले दुवै सरकार छ,
दुवैतिर म यो कमजोर देख्दछु। हेर्नुहोस्, होइन, केन्द्रीय सोचमा त चाहिन्छ, सरकारको मात्रै नै, विपक्षीको पनि कति सङ्घीय मानसिकता छ जति पनि प्रश्न गर्न सकिन्छ, होइन, सङ्घीय मानसिकता काङ्ग्रेससँगको पनि संहिता मानसिकता छ भनेर कहीँ म भन्न सक्दिनँ, गणतन्त्रकै मानसिकता कति, जतिखेर एउटा कम्युनिस्टसँग हात मिलाएर चाहिँ बिग्रियो, गणतन्त्रमा गएर बिग्रियो भन्ने काङ्ग्रेसले गनगन सुनिराखेको छ, होइन, त्यस कारण अब एउटा लोकतान्त्रिक गणतन्त्र सङ्घीय संविधानको मर्म बुझ्ने प्रमुख दलहरूको हैसियत के छ भने कति नै कुराले प्रश्न गर्छन् क्या, एउटा त्यो समस्या छ। भने दोस्रो प्रदेशमा पनि त्यो खालको एउटै दलको चाहिँ ऊ छ, एउटा प्रदेशमा बाहेक छवटा प्रदेशमा एउटै दलको ऊ छ, अब सेन्ट्रल कमान्डबाट चल्ने खालको संहिता छ, होइन, अब प्रदेश दुई अलिकति भिन्न हुन सक्थ्यो, त्यो पनि त्यति भिन्न हुन सकिरहेको छैन, त्यसले गर्दाखेरि अब एउटा त यो हाम्रो मानसिकताको समस्या छ, केही चाहिँ बुझाइको समस्या छ, भने तेस्रो अर्को महत्त्वपूर्ण कुरा, हामी केही प्रारम्भिक अवस्थामा छौँ। हेर्नुहोस्, होइन, हामीसँग यो सबै नितान्त नयाँ 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 प्रयोग हो, हामीसँग अनुभव छैन,
त्यो भएको जे गर्दैछौँ पहिलोपल्ट गर्दैछौँ,
त्यो भएको हुनाले संहिता एकै दिनमा एकै खेपमा सबै पूर्ण भएर आउने कुरा होइन, अभ्यास गर्दै जानुपर्छ, अभ्यास खालि कहाँनिर मलाई लाग्दछ भन्दाखेरि त्यो इमान्दारिता रह्यो भनेदेखि ठुलो चिन्ता गर्नु पर्दैन,
बिस्तारै आफै,
यदि तपाईँको संहितामा हुने नेताको, प्रधानमन्त्रीको, मन्त्रीको अथवा विपक्षी दलको संहिताका प्रति इमान्दारिता, त्यसको मर्मप्रतिको इमान्दार पनि हो भनेदेखि चिन्ता गर्नु पर्दैन। केही कुराहरू अब अधिकारको तानातान हुन्छ, सबै आफैले लिउँ भन्ने त यो मान्छेको दुष्प्रवृत्ति नै हो, सबैमा हुन्छ, प्रदेशसँग पनि हुन्छ, प्रदेशको सधैँ गनगन हामीलाई पुगेन, सधैँ चाहिँ केही दिएन मात्रै भन्छन्, उनीहरूले के गरिरहेको छन् त, उनीहरू पनि खासै त्यति गर्छ, उनीहरू आफैले गर्न सक्ने अभ्यास पनि गरिरहेको छैन, हामी सिक्दै पनि छौँ, त्यसैले मलाई लाग्छ यसलाई हेर्ने चाहिँ अहिले देख पनि अलिकति चिन्ता गर्नुपर्ने विषय त्यो संघीय तहमा केन्द्रीय तहको सोच चाहिँ त्यति सकारात्मक देखिँदैन संहिताको पक्षमा, हाम्रो ब्युरोक्रेसी संहिताको पक्षको ब्युरोक्रेसी सोच संहिताको अनुरूप देखिँदैन, होइन, हिजो अब भनौँ सिंहदरबारको आदेश निर्देश अनुसार खुरुखुर चलाइरहेको सचिवले सब मन्त्रालय जिल्लादेखि सब गाउँको सचिवसम्मलाई परिचालन गरेर चाहिँ स्थानीय विकास सचिवको कत्रो फुर्तीवादी हुन्छ, होइन, गृह सचिवको कत्रो फुर्तीवादी, यी कटौती अधिकार हुँदाखेरि त्यो राजनीतिको कुरा छोडिदिनुहोस्, होइन, सचिवहरूकी ब्युरोक्रेसीकै पनि उनीहरूको मानसिकता बुझ्न सकिन्छ, तर यसले समय लाग्छ केही कुराहरू, होइन, त्यस कारण एउटा त्यो देखिन्छ भने भोलि अलिकति प्रदेशको नेतृत्व अलिक निडर भएर अलिकति रिस्क पनि मोल्न तयार हुने, जोखिम पनि मोल्न तयार हुने, म यति कुरा गर्छु,
अलिक अनुभव
पार्टी रिसाए रिसाउँछु, म मतलब गर्ने तर म गर्छु भने त्यसबाट नेतृत्व जन्मन्छ, त्यही भारतमा तपाईँको अलिकति क्षेत्रीय दलहरूले त्यो खालको मुभ नगरेको भएदेखि त्यहाँको संहिता पनि पहिला एकदमै केन्द्रीकृत सबै दिल्लीसँग आस्थित संहिताको जस्तो थियो, आज चाहिँ भारतको संहिता विश्वमा एउटा
नमुना
भने विश्वमा भनौँ संहिताकै राम्रैसँग गणनामा गरिन्छ, जबकि प्रारम्भमा भारतको संहिताको संहितामा गणना गर्न अलिकति लेखपढ गर्ने हामी जस्ता अथवा कतिपय भनौँ न यसमा अध्ययन गर्ने मानिसहरू हिचकिचाउँथे र भन्थे कि यो अर्धसंहिता हो भनेर. आज त्यो त्यो शब्द हराइसक्यो. त्यसको अभ्यासले बन्ने कुराहरू हो. त्यस कारण मलाई के लाग्छ अहिले दुई तिनवटा कुराहरूमा हेर्दाखेरि संरचनाका हिसाबबाट एउटा प्रक्रियामा हामी जुन प्रवेश गरिरहेका छौँ लोकतन्त्रकै एउटा बाटोमा हामी छौँ लोकतन्त्रकै उपलब्धिकै रूपमा लिन सकिन्छ होइन. त्यसैले एउटा फागुन सातको भनौँ अब एक प्रकारले हेर्दाखेरि भनौँ अब अहिले 69 पुरा गरेर हामी 70 वर्षमा प्रवेश
सुरु गऱ्यौँ अहिले
होइन 70 वर्षमा प्रवेश गऱ्यौँ समय त अब लामै भइसक्यो तर हाम्रा चाहिँ बाटो हिजो विभिन्न कारणले गर्दाखेरि
घरिघरि
त्यही 7 खोलेको ढोका नै बन्द गरिदिँदाखेरि त्यही ढोका खोल्नलाई आन्दोलन गरिनुपर्ने अवस्था हामीलाई जुन परेको थियो होइन. पञ्चायतको 30 त्यो आन्दोलन त्यसैमा गयो 46 आन्दोलनपछि केही अगाडि बढ्दै थियो फेरि 58 खास गरेर त्यो संवैधानिक चाहिँ एउटा उनी भयो
अवरोध आयो. मैले किन भने स्थानीय निर्वाचन गराउन सक्ने अवस्था आयो होइन
त्यो आउँछ नि माओवादीले बन्दुक बोकेऊ गरे त्यो कुराहरू त्यसलाई गर्न सक्ने क्षमता
राख्नु पर्थ्यो
बनाउन सकेको भएदेखि तर त्यहाँभित्र खेल भयो दरबारको खेलमा बिक्ने चाहिँ नेताहरू जन्मे
हो.
अब नेपाल नेताहरूको त रेकर्ड कहाँ गतिलो
छैन
होइन दरबारलाई खुसी पारेर कुरकुर रातारात सही गर्न चाहिँ विघटन गर्न सक्दैन
भोलिपल्ट एबाट भनेर
त्यो त्यस कारण भन् मैले भन्न खोजेको भइसक्यो. हिजो त्यो राज संस्था एउटा चाहिँ स्थायी अवरोधका रूपमा पनि बस्यो लोकतन्त्र. हेर्नुहोस् हामी कहाँ 7 फागुन 7 गति लगत्तै केही समयको बिचको त्यो ह्याङओभर केही समय एकछिन उत्साह थियो सबै जय जयकार गर्ने बेला थियो के किन भयो भनेर होइन तर तुरुन्तै केही समयभित्रै राजा र चाहिँ लोकतन्त्रका बिचमा चाहिँ द्वन्द्व सुरु भयो. लोकतन्त्रको सिमानाभित्र राज संस्था राजा बस्न
चाहने
यो केवल पछि महेन्द्रको मात्रै त्रिभुवनकै बेलादेखि सुरु भएको छ. 10 कुरा गर्दैन 10 एउटा संशोधन भयो अन्तरिम संविधानको सबै अधिकार राजा कहाँ जाने काम भयो त्रिभुवनैको टाइममा भएको थियो. त्यस कारण त्यो यो गएको अवधिमा 60 भनौँ न 60 पुग्न पुगेको भन्दा अलिक कम अवधिमा 62-63 आउँदाखेरि 4 राजासँग लोकतन्त्रले एउटा अभ्यास गर्यो राजालाई सँगै लिँदैन तर 4 राजा यसमा चाहिँ खरो उठ्न सकेन. त्यस तर आज त्यो अवस्था छैन. आज त्यो अवस्था नभएको हुनाले देखिने संस्थागत बाह्य उसबाट अब संविधानभन्दा बाहिरबाट चुनौती आज लोकतन्त्रलाई देखिँदैन. हिजो चाहिँ तपाईँको दरबारको जुन चुनौती थियो आज त्यो छैन होइन. नेपालमा अहिले सेनाको चाहिँ चुनौती भनेर सोच्ने बेला अझै पनि त्यो देखिरहेको छैन तर केही ट्रेनहरू डर लाग्दछन्. अस्तिसम्म हामी 62-63 आन्दोलनको बेलासम्म सेनाको बारेमा मजासँग कुरा हुन्थ्यो आज सेनाको बारेमा कोही पनि बोल्दैनन् हेर्नुहोस् होइन. यद नेपालको उसमा यो खालको सेना चाहिन्छ चाहिँदैन प्रश्न त गर्न सकिन्छ नि. यो प्रश्न पनि बन्द रहेछ सञ्चार माध्यम यो कसैले प्रश्न गर्दैन. अहिले आएको अलि प्रश्न के हुन्छ त्यहाँ भ्रष्टाचार भयो भने अझै पनि एउटा क्लोज इन्स्टिट्युसनका रूपमा छ सेनाको धेरै व्यवस्थापन. हेर्नुहोस् त्यसको पारदर्शिता छैन होइन. अब सबै सलामी खाएपछि दङदास भएर बस्ने
चाहिँ उभिएर सलामी खाने मान्छे निक्लिनु थाले
होइन. यो मन्त्रीहरू त्यो टेबुलमाथि किन सेनाले सलाम ठोकेपछि दङ पर्ने बस्ने छ नि मन्त्री प्रधानमन्त्रीहरू संस्थाका राज्यका सबै संरचना त्यहाँतिर गइसकेपछि त यो के हुन्छ भने उसको पनि जस्तो मिलिट्रीको आफ्नो चाहिँ उहरू हुन्छ यत्रो अहिलेको जहाँ नयाँ टेक्नोलोजी आएको छ उसलाई पनि त्यससँग त्यो इन्स्टिट्युसन खोज्छ नि
अपडेट गर्नु
आफूलाई अपडेट गर्न खोज्छ. तर त्यो सबै गर्न हाम्रो क्षमता हाम्रो आवश्यकता यी कुराहरू हो कि होइन. हिजो प्रश्न गर्न उठ्न थालिसकेको थियो नेपाललाई यत्रो सेना चाहिन्छ चाहिँदैन भनेर माओवादीको द्वन्द्वको कारणले गर्दाखेरि बिस्तारै अब त्यो सेना 40,000 1,00,000 नाग्यो. यो खाँचो हो कि होइन नेपालको लागि हामीलाई एउटा सेरिमोनियल आर्मी भए पुग्ने हो कि अब होइन भोलि फेरि कतैबाट आन्तरिक द्वन्द्व आएर चाहिँ सेना हामीलाई वास्तवमा युद्धका लागि सीमा यसका लागि चाहिँ
तयारी गर्नु
सेनाको आवश्यकता होइन. तर प्रश्न गर्न यो खाँचो हो कि होइन भन्ने आज त्यो प्रश्न नै गाउँ घर गएको छ. त्यसैले डरलाग्दो पछाडिको ढोकाबाट जस्तो अरू देशमा जस्तोको सेना सोझै शासनमा हस्तक्षेप गर्न आउँछ कि भनेर सोच्नु पर्दैन. त्यो म देख्दिनँ यहाँ त्यो मिलिट्री टेक ओभर भन्छ नि त्यो सम्भावना म देख्दिनँ यहाँ. किन हाम्रो भू राजनीतिले पनि त्यो दिँदैन. एउटा पक्ष नलिकन मिलिट्रीले काम गर्न सक्दैन. एउटा पक्ष लिने बित्तिकै अर्को चाहिँ फेरि
सँगसँगै
आइहाल्छ होइन मान्दैन. त्यस कारण चाइना र इन्डियाको कारणले गर्दाखेरि पनि कि दुवैको सहमति चाहियो
हुनु पर्यो.
दुवैको सहमति भएको चाहिँ सेना सैनिक हस्तक्षेप भएछ भने बेग्लै कुरा
होइन.
तर डरलाग्दो कुरा के भन्दाखेरि त्यो एउटा अत्यन्तै महत्त्वाकाङ्क्षी र अधिकारमा उसले बोलेका कुरा केही पनि बोल्न नसक्ने सरकार उसको लागि नतमस्तक जे प्रस्ताव आयो भने कुरोको आँखा चाहिँ सही गरिदिनु पर्ने अवस्थामा सरकार पनि पुग्न थाल्यो भने त्यो पनि त राम्रो कुरा
होइन. कहीँ न कहीँ गुस्ता आयो नि
त्यो पनि तपाईँको नागरिकका प्रति उसका जुन जिम्मेवारी हुन्छन् उसका पारदर्शिता हुन्छन् होइन. नागरिक चाहिँ नेतृत्वको नियन्त्रणभित्रको कुराहरू हो. संसदले प्रश्न गर्न सक्छ. संसदमा संसदका प्रति पनि सरकारले त्यसलाई कमान्ड गर्ने हो पार्टीको कमान्ड पो होइन त
सरकारले त चुनावबाट बनेको सरकारले त 4 वर्ष पछि 5 वर्ष पछि 10 वर्ष पछि उसले त त्यो म्यान्डेट अनुसार सेनालाई कमान्ड गर्छ नि त,
किनभने कानुन अनुसार चल्नुपर्छ उसले।
त्यसो भएको हुनाले अहिले केही प्रश्नहरू हामीले संस्थाको एकातिर त संस्थाहरू बिग्रिएर जाने अवस्था, कुनै संस्थाहरूको त्यो उसमा सन्तुलन नहुने यो अवस्थाहरू केही कुराहरूमा अलिक सतर्कता सोच्ने, किनभने ट्र्याकमा हामीले राख्न सकेनौँ भनेदेखि हुन्छ। त्यसै मैले अघि भन्न खोजेको कुरा के आउँछ, अहिले लोकतन्त्रका कुरा गर्दाखेरि अब हामीलाई पनि हिजो आन्दोलनको बेलामा एउटा आशा के थियो भन्दाखेरि अब यसपछि पटक पटक आन्दोलन गर्नु पर्दैन कि भन्ने एउटा हुन्थ्यो। अहिले करिब करिब त्यो स्थिति देखा पर्न थालेको छैन, पटक पटक आन्दोलन गर्ने सडक जस्तो भनौँ न, अब शासन प्रणालीकै बारेमा जानुपर्ने आन्दोलन गर्नु पनि, अर्को संविधान बनाउनलाई आन्दोलन गर्नु पनि, यो नभइकन
कता कता नैराश्यता देखिन
भएको नैराश्यता त हुन्छ राजनीतिमा, तत्कालै चाहिँ कहाँ खोजेको जस्तो कुराहरू हुन्छ र लामो प्रक्रिया हो, ट्र्याक छोडेन काम गर्दै, मलाई त धेरै ठुलो सरकारले के किन गरेको गर्छ भन्ने कुरा मलाई त्यति विश्वास लाग्दैन। यसले केही नीतिगत रूपमा बाटो छोडिदियो भनेदेखि अहिलेको जमानामा मान्छे नागरिकले आफूलाई नै सक्षम बनाएर आफैले काम गर्दै गएका छन् कि, होइन त्यो त्यस्ता भनौँ कतिपय स्वतन्त्र संस्थाहरू अहिलेको भनौँ न, यो अहिले जुन नेपालमा आइटी भित्रेको छ, यसले जुन चाहिँ किसिमको मानिसहरूलाई ठाउँ दिएको छ, यो के सरकारले गरिदिएको हो र? कुनै बेला त यही भनौँ न, उसमा एउटा टेलिफोन लाइन लिनलाई चाहिँ लाखौँ रुपियाँ खर्च गर्न पनि वर्षौँ वर्ष चाहिँ
लाइनमा
बस्न पनि मुल्कै होइन र, डेमोक्रेसी आइसकेपछि पनि भनेपछि आज त्यो अवस्था छैन। आज त्यो इन्टरनेसनल उसमा आइरहेको जुन चाहिँ तपाईँको टेक्नोलोजी जीको जुन छ सुविधा हामी लिइरहेका छौँ, अब यसलाई चाहिँ सरकारले जोगाइदिनुपर्छ। जोगाउन जानेन सबैभन्दा ठुलो मलाई लाग्दछ एउटा 62-63 आन्दोलनको एउटा कारक तत्व ज्ञानेन्द्रले जब चाहिँ त्यो
19 गते
त्यसले त तपाईँको मलाई चाहिँ यो काङ्ग्रेस कम्युनिस्टको पछि धेरै मतलब राख्ने नयाँ जमाना युवाहरूको जमा जुन थियो सेल्फ इम्प्लोइड आफैले सानोतिनो काम गरेर यो आइटी गरिरहेका थिए ती सबैको काम बन्द भएन, यही त बर्बाद रहेछ त, भोलि फेरि यसले गर्दैन भने के ठेगान पऱ्यो भने ती सबै मान्छे निस्किँदै हेर्नु सर,
स्वतन्त्रता त चाहिँदो रहेछ।
त्यसैले के थियो भने सरकारले अहिले नागरिकका बाटो मात्रै अवरोध नगरे हुन्छ, बाटो त उनीहरूले आफैले खोज्छन् आफ्नो चाहिँ उन्नतिका बाटो, हेर्नुहोस् अलिअलि त्यसलाई चाहिँ यसो सपोर्ट मात्रै गर्दै पुग्छ। त्यो भएको हुनाले अब ठाउँहरू सम्भावनाहरू जति पनि छन् नभएको होइन, मान्छे आफै हेर्नु एक प्रकारले हिजो कुनै बेलामा जागिरै खुवाउँछु भन्ने मात्रै कुरा धेरै थियो होइन, आज कसरी जाहिरको प्रब्लम जाहिरको कुरा उठिरहेको छैन नि, अहिले रोजगारीका अरू बाटोहरू खोल्ने
बाटोहरू
भनेपछि त्यो ठाउँहरू त आएछ त,
त्यसलाई बन्देज गरिदिनु भयो,
सबै सरकारी जागिरको त ठाउँ छैन भनेको मान्छेले आफैले बुझिसके होइन, संस्थाका जागिरका पनि ठाउँहरू कम छन् भन्ने कुरा मान्छेले बुझिसके, त्यसैले मान्छे आफैले
आफ्नो
गरिरहेको छ कि यहाँ देशभित्र काम छैन विदेशमा गइरहेका छन् होइन, देशभित्रको राम्रो पढाइ भएका राम्रा चाहिँ जेन्दार र ट्यालेन्ट भएका चाहिँ युवा जमात पनि होइन यहाँ नेपालकोले त पुगेन भनेर युरोप अमेरिकामै बिग्रिरहेछन्
राम्रैसँग बिग्रिरहेछन्
भनेपछि त सबै कुरा यहीँ मात्रै हुनुपर्छ भन्ने जरुरी रहेनछ नि त, त्यसैले हामी एउटा यस्तो वातावरणमा छौँ, डेमोक्रेसीको लोकतन्त्रको ठुलो फाइदा नै हो, एसिडै हो नि त, यसले तपाईँलाई हरेकलाई एकजना दर्ता गरेर यति र आजबाट जागिर दिएँ भने त्यो कुनै आदेश त चाहिँ तोकबाट जागिर दिने होइन नि त, त्यसले धेरै कुरा के रहेछ भनेदेखि अफसरको निर्माण हो कि, अफसर त लोकतन्त्रले दिँदो रहेछ, लोकतन्त्रमा सङ्कुचन भएन भने अफसर मान्छेले आफैले निर्माण, मानिसको प्रतिभा अत्यन्तै महत्त्वपूर्ण छ, यो यस्तो जात हो कि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि उसले आफ्नो ठाउँ खोजिहाल्छ,
सर्भाइभल
सर्भाइभल अफ द फिटेस्ट भन्ने जुन छ नि त्यो त्यो फिटेस्टको सर्भाइभलका लागि पनि लोकतन्त्र आवश्यक छ, हेर्नुहोस् त्यो कुनै नराम्रो खराब सेन्समा मैले भन्न खोजेको होइन, सर्भाइभल अफ द फिटेस्ट भनेको सबैलाई दमन गरेर सबैलाई पाखा लगाएर आफै अगाडि जाउँ भन्ने कुरा पनि होइन, भनेको मतलब आफूले आफ्नो उन्नतिको ठाउँ मान्छेले आफै खोज्दो रहेछ आफै बनाउँदो रहेछ, वातावरण उसको प्रतिकूल बन्न भएन, वातावरणले सङ्कुचनमा राखिदिनु भएन भनेपछि हामीले लोकतन्त्रबाट अपेक्षा गर्ने कुरा यो हो भने तपाईँ हामी कहाँ सरकारको आइपुग्यो आइपुगेन के सुविधा यो के सुविधा दिने त्यो चिन्ता कुरा होइन, तपाईँले आज अथवा मैले तपाईँ हाम्रो एउटा उसले जे हिजो जे एचिभ गऱ्यौँ जे जति मिहिनेत गऱ्यौँ जति जसको एउटा जीवनभर यो कुरा लाग्यो त्यसैको सुविधा अहिले पनि हामीले लिइरहेको छौँ नि त
हो,
भनेपछि यो अवसरहरू चाहिँ लोकतन्त्रले अवसर पनि दिँदो रहेछ, स्वतन्त्रताको मात्रै कुरा होइन
होइन,
अवसर पनि निर्माण गर्दो रहेछ, त्यो अवसरको अलिकति कसरी त्यसलाई
सदुपयोग गर्दै
अझ बढी अवसरको निर्माण कसरी गर्ने होइन यसलाई सुरक्षित कसरी राख्ने यी कुरा महत्त्वपूर्ण जस्तो लाग्छ मलाई लाग्दछ। आज हामीले यो दिनको
महत्त्वको बारेमा
स्वतन्त्र अथवा फागुन सातको कुरा गर्दाखेरि मलाई किन के लाग्दछ भन्दाखेरि यो जतिखेर पनि मलाई लाग्दछ यो यो एउटा मूल ढोका हो कि यो ढोका एकपल्ट खुलिसकेपछि त्यसलाई पुरै बन्द गर्ने पनि गाह्रो हुँदैछ पञ्चायतकै पनि 30 वर्ष बन्द भयो तर चाहिँ नि सबै ढ्यामडुम हुन
सकेन
कुनै न कुनै रूपबाट नागरिकका स्वतन्त्रता काहीँ न काहीँ केही न केही
निकास भइरह्यो
त्यसले गर्दाखेरि तपाईँको मान्छेले अलिअलि त्यसको उपयोग गर्दै चेतनाको स्तर बढाउने अवसर भयो राणा शासनमा त फर्किन सकेन पञ्चायत दलहरूमाथि प्रतिबन्ध लाग्यो दलीय राजनीति गर्न पाइएन लोकतन्त्रका धेरै कुराहरू कमजोर भए खण्डित भए
भन्दै पनि
त्यही भित्र पनि तपाईँ तपाईँ हाम्रो पुस्ता त चाहिँ त्यही पञ्चायत पढेको हो त्यो पञ्चायत पनि जनपञ्चायत
विरोध पनि गरेर बस्यो
पञ्चायत अगाडि जन्मेको भए पनि हाम्रो हुर्कने बढ्ने देख्ने जान्ने सुन्ने जम्मै पञ्चायतकालमा
गऱ्यो र हामीले
पञ्चायतकालमा हामीले पञ्चायतले जे जे भन्यो त्यही त गऱ्यौँ पञ्चायतसँग असहमति कायम राख्दै पब्लिकमा पनि आफ्नो काम पनि गर्दै गयौँ तर त्यो के हो त्यो पनि अब पञ्चायतलाई पनि त्यो सीमित गरिदिने काम त सासाले गरेको हो नि त
त्यसको बाटो खोलिदिएको त उसैले हो नि
त्यसैले यो दिनको महत्त्व आफ्नै किसिमबाट छ त्यो यो चेतना मलाई कहाँनिर राख्छु यो चेतना नयाँ पुस्तामा सधैँभरि जागृत गर्नु जरुरी छ
हस् सरले आफ्नो समय दिनुभयो हामीले आज प्रजातन्त्रको पक्षमा गरौँ
धन्यवाद तपाईँसँग मलाई आजको दिनमा यति राम्रै कुराहरू भए जस्तो लाग्दछ एउटा प्रेरणादायी सम्झना पनि हो यो आजको दिनको त्यो हिसाबले पनि मलाई तपाईँसँग कुरा गर्दाखेरि धेरै एउटा सान्दर्भिक र उपयोगी मैले महसुस गरेको छु
यहाँहरूलाई आजको पडकास्ट कस्तो लाग्यो केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 अथवा इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु नमस्कार